बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो मैं आज़ाए सदा वसीमा का शुक्रिया अदा करता हूँ और तमाम देखने वालों को सलाम पेश करता हूँ। मेरा मौजू है इज्तिहाद में ज़मान और मकान का किरदार। तो ज़मान और मकान का किरदार इज्तिहाद में, इस पर इमाम खुमैनी रज़वानुल्लाह ताला अलैह बहुत ज़्यादा ज़ोर दिया करते थे। इमाम फरमाया करते थे कि मुज्तहिद की सियासी बसीरत और वसीउ नज़री जो है वो बहुत ज़रूरी है। अगर मुज्तहिद जो है वो सियासी बसीरत नहीं रखता है और ऐन मौका पर ज़मान और मकान के लिहाज से मौजू को तशख़ीस नहीं दे सकता है, तो ऐसे मुज्तहिद को इज्तिहाद का कोई हक हासिल नहीं है। और इमाम ने इस मौजू यानी ज़मान और मकान को इस वजह से ज़्यादा इस पर ज़ोर दिया है चूँकि इस्लामी हुकूमत का क़्याम आपके ज़रिए से हुआ और हालात की तब्दीली की वजह से इस उनसर ने बहुत ज़्यादा अहमियत हासिल कर ली। वइल्ला इससे पहले भी उलमा जो है इस उनसर की तरफ तवज्जो रखते थे, ज़मान और मकान को दखालत देते थे, और इसकी मिसालें जो हैं वो साबका अदवार में भी बहुत ज़्यादा मौजूद हैं। जैसे अलामा हिल्ली एक फ़कीर बुज़ुर्ग, वो उन्होंने अपने दौर में, जबकि उनके दौर से पहले कुएं की निजासत का मसला जो है वो ये था कि जब भी कोई नजस चीज़ कुएं में गिर जाती है तो वो मुज्तहिदीन ये फतवा दिया करते थे कि कुएं का पानी जो है फौरन नजस हो जाता है। लेकिन उन्होंने अपने ज़माने में इस फतवा को तब्दील कर दिया और कहा उस हदीस की बुनियाद पर कि माउल बेर वासिम ला युफ्तिउ शय, उस बुनियाद पर उन्होंने कहा कि जब तक कुएं के पानी जो है वो नजासत की वजह से उसका रंग बू और जायका तब्दील नहीं होता है तो वो नजस नहीं होता, यानी फौरी तौर पर नजस नहीं होता। तो इस खुद फतवा को देने के लिए एक उलमा मिसाल भी दिया करते हैं कि उन्होंने पहले उनके घर में जो कुआं था तो कहा कि ये कुआं जो है वो बंद कर दिया जाए ताकि जब मैं इस हुक्म को इस्तिंबात करने लगूँ तो ये मेरे घर का कुआं जो है इस इस्तिंबात में दखील ना हो, कि शायद मैं ज़ाती मनफत को मद्देनज़र रखते हुए अपने इज्तिहाद में कोई उस तरफ मैल हासिल ना करूं। लिहाजा पहले कुएं को बंद की करवाया और उसके बाद ये फतवा दिया। तो लिहाजा ज़मान और मकान जो है एक इंतहाई मुहिम उनसर है इज्तिहाद में और इसका किरदार जो है वो बहुत अहम है। अगर इसी वजह से इमाम ने भी अपने ज़माने में इस चीज़ पर ज़्यादा ज़ोर दिया है कि मुज्तहिद जब तक ज़मान व मकान को ख्याल नहीं रखता है और सियासी बसीरत नहीं रखता है तो उसको कोई इज्तिहाद का हासिल नहीं है, क्योंकि हो सकता है कि वो इज्तबा कर जाए और उसका इज्तिहाद और इस्तिंबात जो है वो सही ना हो। ज़मान व मकान इस असर हाजिर के हवाले से इस वजह से भी ज़्यादा अहमियत रखता है कि अब इस्लामी हुकूमत जो है उसका क़याम अमल में आ चुका है। लिहाजा अभी ये मसला पेश आता है कि एक शख्स मुमकिन है एक दौर में किसी मादिन का मालिक रहा हो, लेकिन अभी इस ज़माने के एतबार से उसकी शख्सी मिल्कियत ख़त्म हो जाएगी और वो मादिन जो है वो हुकूमत की मिल्कियत में आ जाएगी। लिहाजा मादिन एक हुकूमत के लिए मादिन जो हैं वो बहुत ज़्यादा मुहिम हैं। आजकल खासकर तेल का दौर है और तेल की मादिन और ज़खायर हैं, इस हवाले से ये अगर किसी शख्सी मिल्कियत में हों तो अमूमी लोग उससे फ़ायदा हासिल नहीं कर सकते हैं। लिहाजा एक मुज्तहिद जो है वो आज इस दौर के तकाजे के मुताबिक ये कहेगा कि किसी शख्स को ये हक हासिल नहीं है कि वो शख्सी तौर पर किसी ज़मीनी ज़खीरे पर और मादन पर जो है वो अपना तसल्लुत रखे और अपनी मलकियत को बरकरार करे, बल्कि ये हुकूमत का माल होगा और हुकूमत की मिल्कियत में होगा ताकि आम लोग जो है इन चीज़ों से इस्तिफादा कर सकें। लिहाजा जब तक मुज्तहिद इन चीज़ों को मद्देनज़र नहीं रखता है वो इज्तिहाद में जो है वो सही तौर पर इस्तिंबात नहीं कर सकता है और जो फ़ायदा उसके इज्तिहाद से आम लोगों को होना चाहिए वो नहीं हो सकता है। लिहाजा इस वजह से मुज्तहिद को ज़माना शनास होना चाहिए और ज़मान और मकान के लिहाज से तमाम हालात को मद्देनज़र रखकर अपना इज्तिहाद और इस्तिंबात जो है वो करे ताकि आम लोगों को उसके इस्तिंबात और इज्तिहाद से फ़ायदा हासिल हो सके। इज्तिहाद का हदफ और मकसद और फलसफा यही है کہ وَإِلَّا اگر اجتہاد نہ ہو تو وہ جو سابقہ احکام بیان ہو چکے ہیں وہ تو بعد والے زمانوں کے تقاضوں کو پورے نہیں کرتے ہیں، لہذا ایک مجتہد جب ایک زمانے میں آتا ہے تو وہ زمانوں کے تقاضوں کے مطابق جو مسائل اور موضوعات پیش آتے ہیں وہ ان کا استنباط کرے، اور وقتی ضرورتوں کو پیش نظر رکھتے ہوئے وہ لوگوں کو نئے احکام جو ہے وہ بیان کرے منابع اولیہ سے استنباط کر کے۔
سوال یہ ہے کہ عیام مجتہد کے لیے قرآن اور سنت کا سمجھنا کافی ہے یا باقی دنیا میں رائج علوم اور فنون پر مہارت حاصل کرنا بھی ضروری ہے، یعنی اجتہاد سے اس کا کیا تعلق ہے یا نہیں ہے؟ حقیقت میں اجتہاد کا جو ہم نے معنی کیا ہے کہ اجتہاد احکام شرعیہ کا اپنے منابع سے استنباط کرنا، یعنی استخراج کرنا، تو اس حوالے سے ہم دیکھیں جو بھی علم اس میں دخیل ہو مجتہد کو چاہیے کہ اس علم میں وہ مہارت حاصل کرے۔ مثلا قرآن اور سنت کے سمجھنے کے لیے عربی علوم اور فنون کی مہارت جو ہے وہ ضروری ہے، اس کے علاوہ مثلا صرف ہے، نحو ہے، یہ علوم جو ہے ان کا سمجھنا ضروری ہے، اس کے علاوہ جو چیز ہے وہ علوم جو قرآن اور سنت سے استنباط کے لیے جو ہے ضروری ہے، مثلا علم رجال ہیں کہ علم رجال حدیث کی سند سمجھنے کے لیے کہ آیا یہ حدیث واقعاً امام سے یا پیغمبر سے صادر ہوئی ہے یا نہیں، تو اس کے لیے سمجھنے کے لیے علم رجال کی مہارت جو ہے وہ ضروری ہے۔ اسی طرح چونکہ استنباط میں استدلال کی ضرورت ہے، روش استدلال سمجھنے کی ضرورت ہے، اسی وجہ سے علم منطق ہمیں روش استدلال سکھاتی ہے، استدلال کی روش سکھاتی ہے، اسی وجہ سے علم منطق پر مہارت بھی جو ہے وہ ضروری ہے۔ اس کے علاوہ علم اصول جو اساس اور بنیاد ہے استنباط کا، اس پر بھی جو ہے وہ مجتہد کو خوب ماہر ہونے کی ضرورت ہے۔ تو یہ ایسی چیزیں ہیں کہ دیکھیں ہم جتنی بھی علوم، اگر کلی بات ہم کریں تو جتنی بھی علوم جو استنباط میں دخیل ہے ان پر جو ہے وہ مہارت لازم ہے، اما وہ علوم جو استنباط میں دخیل نہیں ہیں جس طرح کہ فلسفہ، ابھی فلسفہ رائج ہے اس میں، یہ اسلامی تعلیمات میں رائج ہے، اسلامی فلسفہ جو ہے وہ مثلا موجود ہے، پڑھتے ہیں، لیکن اس کا استنباط سے کوئی تعلق نہیں ہے۔ البتہ یہ ہے کہ یہ فلسفہ، ہم یہ کہہ سکتے ہیں کہ فلسفہ ایک قسم کی گہرائی ہے اس میں، تو اس حوالے سے یہ مجتہد کو یہ صلاحیت عطا کرتی ہے کہ مجتہد جو ہے وہ بہترین طریقے سے استنباط کر سکے۔ کلی طور پر ہم کہہ سکتے ہیں کہ علوم دو قسم پر ہے جو مجتہد کو ضروری ہے کہ ان علوم کو سمجھے۔ ایک وہ علوم ہے جو مستقیماً یعنی ڈائریکٹلی جو ہے وہ تعلق رکھتے ہیں استنباط کے ساتھ، مثلا متن قرآن اور متن حدیث سمجھنے کے لیے جو ہے ضروری ہے، ایک سند حدیث سمجھنے کے لیے جو ہے وہ ضروری ہے، ایک ایسے علوم ہے، اور بعض علوم ایسے ہیں کہ جو استنباط اور استدلال سمجھنے کے لیے ضروری ہے، اور بعض علوم ایسے ہیں کہ جو دلیل کے طور پر جو ہے ایک حکم کو دلیل کے طور پر ثابت کرنے کے لیے جو ہے وہ ان کا سمجھنا ضروری ہے، جس طرح کے علم اصول ہے کہ جن میں عدلہ سے بحث کی جاتی ہے کہ آیا یہ دلیل کی صلاحیت رکھتی ہے، یہ چیز جو دلیل بنے، مثلا قیاس، قیاس سے بحث کی جاتی ہے کہ آیا قیاس جو برادران اہل سنت جو ہے وہ بطور دلیل اخذ کرتے ہیں لیکن ہم بحث کرتے ہیں، اور یہ علم اصول میں پھر آخر میں یہ ثابت ہوتی ہے کہ یہ بطور دلیل ہم اسے استنباط نہیں کر سکتے، یعنی اس کو ہم شرعی حجت قرار نہیں دے سکتے۔ تو ایسے علوم مثلا اصول ہے، ان کا سمجھنا ضروری ہے۔ باقی جو استنباط، جس طرح کے امام خمینی نے فرمایا کہ اجتہاد کو یعنی زمانے سے مطابق کرنے کی ضرورت ہے، تو حدیث بھی ہے کہ العالم بزمانہ لا تحجم علیہ لوابس، کہ ایک مجتہد جو زمانے سے آگاہ ہو تو وہ کبھی خطا نہیں کرتا۔ تو اس وجہ سے زمانے میں جو علوم رائج ہے، اگر وہ دین کے لیے شبہ بن جائے، بعض علوم کہ ہے رائج ہے، مثلا غرب میں بعض علوم ایسے ہیں کہ جو شبہ بن جاتے ہیں، تو ان کا سمجھنا بھی ضروری ہے۔ چونکہ جب تک انسان اشکال نہ سمجھے اور منبع اشکال کی بنیاد نہ سمجھے، تو اس کا جواب ہی نہیں دے سکتے۔ پس بعض علوم جو دخیل ہے اجتہاد میں، ان کا سمجھنا ضروری ہے، اور بعض علوم جو دین کے لیے بطور اشکال ظہور کرتے ہیں، ان کا سمجھنا بھی ضروری ہے دین کے لیے۔ اور علوم اجتماعی، جو بعض علوم اجتماعی ہے کہ اجتماع میں بعض احکام ہوتے ہیں، کہ ان کا فتویٰ دینا اس وقت ممکن ہو سکتا ہے کہ جب انسان ان علوم اجتماعی سے آگاہ ہو۔ چونکہ علوم اجتماعی میں جو مسائل مورد بحث واقع ہوتے ہیں، وہ احکام کے لیے موضوع بن جاتے ہیں، تو جب تک موضوع مجتہد کے لیے مشخص نہ ہو، وہ فتویٰ نہیں دے سکتا، حکم نہیں کر سکتا۔ لہذا بعض علوم اجتماعی کا سمجھنا بھی ضروری ہو جاتا ہے۔